कुर्सी मिलती है तो कोई छोड़ता नहीं है।
लेकिन आप छोड़ रहे हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाहि वहदा वस्सलातु वस्सलामु अला मन ला नबिय्या बादा وعلى آله وأصحابه الذين أوفوا وعهدا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم هو سماكم المسلمين صدق الله مولانا العظيم نہ گھبراؤ مسلمانوں، خدا کی شان باقی ہے اور انشاءاللہ باقی رہے گی
انشاءاللہ۔
نہ گھبراؤ مسلمانوں، خدا کی شان باقی ہے، ابھی اسلام زندہ ہے، ابھی قرآن باقی ہے، اور کہو قیامت تک انشاءاللہ باقی رہے گا، کہو انشاءاللہ۔ نہ گھبراؤ مسلمانوں، خدا کی شان باقی ہے، ابھی اسلام زندہ ہے، ابھی قرآن باقی ہے۔ کہے قول محمد قول خدا۔ ارے دیوبندی بخیلو، درود تو پڑھو۔
اللہم
صلی اللہ علیہ وسلم۔ لوگ ہم پر تہمت لگاتے کہ یہ دیوبندی لوگ درود پڑھنے میں بخیل ہوتے ہیں۔ کہے قول محمد قول خدا صلی اللہ علیہ وسلم، کہے قول محمد قول خدا، فرمان نہ بدلا جائے گا، بدلے گا زمانہ لاکھ، لیکن قرآن نہ بدلا جائے گا۔ حضرات، صرف دو باتیں آپ سے عرض کروں گا، آپ سے ایک بات، حکومت سے ایک بات۔ حکومت سے تو آج مسلسل 20 روز سے الگ الگ پلیٹ فارم پر باتیں کہہ رہے ہیں، اس پلیٹ فارم سے ایک بات عرض کر دیتے ہیں کہ ہندوستان، بھارت دیش، انڈیا، پہلے تو نام میں سمان سول کوڈ لانا پڑے گا مولانا اقبال صاحب، اب تک تو مسئلہ ہی حل نہیں ہوا ہے۔ تو ہمارا بھارت دیش، انڈیا ہمارا، ہمارا بھارت دیش کشمیر سے کنیا کماری تک اور آسام سے لے کر کے گجرات تک، ابھی حضرت مولانا اقبال صاحب فرما رہے تھے، کتنی ساری قومیں رہتی ہیں، کتنے سارے مذہب کے ماننے والے لوگ رہتے ہیں، اتنی ساری قوم، اتنے سارے مذہب، اور ہر ایک کا زندگی گزارنے کا طریقہ الگ، ہر ایک کی شادی بیاہ منگنی کا طریقہ الگ، ہر ایک کی مذہبی رسومات، پرنالکا، پرمپرا الگ، ہر ایک کے سماج کے، کٹم کے، فیملی کے، خاندان کے قانون الگ، اور اس کے باوجود بھی آزادی کے بعد آج تک ملک الحمدللہ عافیت کے ساتھ چل رہا ہے۔ ہمارے ملک کی، بھارت دیش کی، پوری دنیا کے اندر خوبی یہ ہے کہ یہاں تمام مذہب کے ماننے والے اپنے اپنے مذہب کے اوپر آزادی کے ساتھ عمل کرتے ہیں۔ یہ خوبی ہمارے ملک کی۔ اور آج ہم ایک نعرہ پوری دنیا کو سنا رہے ہیں، وویدھتا میں ایکتا۔ کہ ہر مذہب کا ماننے والا اپنے مذہب کے اوپر عمل کرے، آزادی سے عمل کرے، اور ملک کا کانسٹیٹیوشن بندھارن اتنا خوبصورت بنا کہ جو اس ملک میں رہنے والے ہر ایک کو اس کے مذہب پر عمل کرنے کی آزادی دے دے. آپ جانتے ہیں گھر میں پھولدانی ہوتی ہے، فلاور پاٹ ہوتا ہے، اس میں الگ الگ کلر کے پھول ہوتے ہیں، کوئی سفید ہوگا، کوئی پیلا ہوگا، کوئی لال ہوگا، کوئی کالا ہوگا، الگ الگ پھول ہے، اس میں پھول دانی کی خوبصورتی ہے. اگر اس پھول دانی میں سب پھول کا کوئی آدمی ایک کلر کر دے تو وہ پھول دانی کا حسن اور خوبصورتی ستیا ناس ہو جاتی ہے. ہم یہی سبق، یہی میسج حکومت کو دے رہے کہ ہندوستان کی خوبصورتی اس ملک میں رہنے والے جتنے بھی مذہب ہیں، ہر مذہب کا اپنا ایک رنگ ہے، وہ اپنے رنگ کے مطابق زندگی گزارے، اسی میں ملک کی خوبصورتی ہے. تمام ایک رنگ میں رنگنے سے ہندوستان کی خوبصورتی ختم ہو جائے گی. اس ملک کو اسی طرح رہنے دیا جائے کہ ہر مذہب کا ماننے والا اپنے اپنے طور پر آزادی کے ساتھ عمل کرتا رہتا ہے. اور یاد رکھیے، فطری مذہب کی بات اور مذہب فطرت کے مطابق، حضرت مولانا انور صاحب انوار برسا رہے تھے، آپ سن رہے تھے، کیا یہ پوسیبل ہے کہ سمان سول کوڈ، یونیفارم سول کوڈ، آپ جو ہے ہندوستان کے گارڈنوں میں، باغیچوں میں، جنگلات میں، ندیوں میں، نہروں میں، تالاب میں سمان سول کوڈ لے آئے کہ کوئی ایسی ایگریکلچر تھیوری ہم کہیں سے امپورٹ کر کے لاوے، جہاں سے بہت کچھ امپورٹ ہو رہا ہے، کوئی ایسی چیز امپورٹ کر کے لاوے، آیات کر کے لاوے کہ ملک کے اندر تمام قسم کے درخت پر ایک رنگ کا پھول اگے، تمام کھیتی باڑیوں میں ایک رنگ کے پتے ہو جائے، یہ ناممکن ہے، امپوسیبل ہے. تو پھر پورے ملک کے رہنے والے تمام انسانوں کو ایک کوڈ میں لانا، یہ بھی امپوسیبل اور ناممکن چیز ہے. اسی لیے اس ہمارے ملک کو بہت خوبصورتی کے ساتھ چلنے دیا جائے کہ جس میں ہر مذہب کا ماننے والا اپنے اپنے مذہب کے اوپر بندھارن نے، کانسٹیٹیوشن نے، دستور نے، سمویدھان نے جس طریقے سے ان کو رائٹس دیے، حقوق دیے، اس کے مطابق وہ عمل کر کے زندگی گزارے. اس میں ملک بھارت دیش کی عزت ہے، اسی میں بھارت دیش کی پرگتی ہے، اسی میں بھارت دیش کی خوبصورتی ہے، اور اسی میں بھارت دیش کا حسن و جمال ہے. اور میں آپ کو بتلاؤں، ہمارا ترنگا جھنڈا بھی تو ہم کو یہی سکھاتا ہے، جھنڈے میں کتنے کلر ہیں، یہ الگ الگ کلر، یہ ایک میسج ہے کہ اس ہندوستان میں، اس بھارت دیش میں، اس انڈیا میں الگ الگ مذہب کے الگ الگ رنگ باقی رہیں گے تو ترنگا جھنڈا سلامت رہے گا. یہی بات ہم سنانا چاہتے ہیں لوگوں سے. اس لیے ہم حکومت کو بہت ہی ادب سے اپیل کرتے ہیں کہ جس طرح ترنگے جھنڈے کی خوبصورتی الگ الگ کلر میں ہے، ترنگے کی بلندی الگ الگ کلر میں ہے، اس طرح ہمارے ملک کی بلندی، عزت، یہ ملک کے الگ الگ مذہب کے اپنے اپنے رنگ کے اندر ہے، اور اسی میں انشاءاللہ ہندوستان کی پرگتی اور ترقی ہے. ایک بات مسلمان بھائیوں سے اور ہماری دینی بہنوں سے، مسلمان بھائیوں آج اس مجلس میں نیت کر کے اٹھو کہ انشاءاللہ اپنی بیویوں کے ساتھ اچھی طریقے سے زندگی گزاریں گے. کہو انشاءاللہ، ابھی پوری آواز میں ایسے کہ کنوارے زیادہ ہیں، شادی والے کم ہیں، अरे कहो कि इंशाल्लाह अपनी बीवियों से अच्छी तरह जिंदगी गुजारेंगे, कहो इंशाल्लाह। और बहनें अपने अपने तौर पर कह ले, आवाज हम यानी सुनना चाहते हैं कि वो अपने शोहरों के साथ अच्छी तरह जिंदगी गुजारेगी। देखिए एक किस्सा मैं आपकी नजर कर देता हूं, सब कुछ उसमें समझ लेना। इस किस्से को लिखने वाले हैं जिन्होंने फजाइल आमाल लिखी है, हजरत शेखुल हदीस मौलाना मोहम्मद जकरिया साहब रहमतुल्लाह अलैह, खुदा की करोड़ों रहमतें उनकी कब्र पर नाजिल हों। हजरत ने अपनी आपबीती में एक अजीब किस्सा लिखा है। सहारनपुर के पड़ोस में बहट नाम का एक गांव है, वहां पीलू नाम की एक करीब में बस्ती है। वहां किसी जमाने में अंग्रेजों की बहुत सारी कोठियां और हवेलियां थी। वो अंग्रेज जिस जमाने में हमारे भारत पर कब्जा जमाए बैठे हुए थे, उस जमाने की बात है। ये दिल्ली कलकत्ता में रहते थे, इनका बिजनेस कारोबार यहां जंगल में था, और वो जंगल में कभी कभी साल में दो चार मर्तबा आते हिसाब लेने के लिए। और यहां हर अंग्रेज ने कुछ अपने नौकर मुलाजिम इंडियन लोगों को रखा था कि जो उनकी कोठी हवेली कारोबार खेती बाड़ी को संभाले और सेठ आकर के हिसाब लेके चला जाए। हजरत ने आगे लिखा, एक मर्तबा अंग्रेजों की हवेली कोठियां जहां थी वहां आग लगी, तो एक नौकर एक मुलाजिम वो भागता दौड़ता हुआ दिल्ली की तरफ निकला। इसलिए दिल्ली गया ताकि वो दिल्ली जाकर अपने अंग्रेज सेठ को रिपोर्ट देवे कि सेठ साहब आपकी हवेली में आपकी कोठी में आग लगी है। ये रिपोर्ट देने के लिए वो दिल्ली दौड़ा अंग्रेज के पास। जब वो गया बेचारा नौकर मुलाजिम, तो दिल्ली जब पहुंचा तो उसके जो सेठ साहब थे अंग्रेज, वो कुछ लिखने का काम ना कर रहे थे। इसने जाकर के कहा, सेठ साहब आपकी हवेली को आग लग गई, आपकी कोठी को आग लग गई। अंग्रेज ने सुना तो जैसे सुना ही नहीं, वो अपने लिखने के काम में लगा रहा। ध्यान से सुनिए मुसलमान, आज हमारे बाड़े में एक मामूली चीज को आग लग जाए, मुसलमान बेचैन हो जाता है। उस अंग्रेज की कोठी पर हवेली पर आग लगने की खबर मिली, उसके काम के अंदर कोई फर्क नहीं आया, वो इत्मीनान से अपना लिखने का काम करता रहा। खुदा इस ईमान वाले मोमिन को समझ अता फरमाए जो एक मोबाइल की घंटी पर अपनी नमाज को बर्बाद कर देते हैं। उस अंग्रेज को खबर दी गई तेरी हवेली में आग लगी, लेकिन उसने अपना लिखने का काम चालू रखा। वो बेचारा नौकर भारतीय नागरिक बेचारा, उस वक्त तो भारतीय नागरिक नहीं कहलाता था, गुलाम भारत का नागरिक कहलाता था। उसने फिर जोर से कहा कि शायद सेठ साहब के कानपुर में हड़ताल तो नहीं है कि मेरी बात सुनी नहीं उन्होंने। तो जोर से कहा, सेठ अंग्रेज सर सुन रहे हो, आपकी हवेली में कोठी में आग लगी है। तो अंग्रेज लिखने के दौरान जैसे कुछ हुआ ही नहीं, जवाब में कहता है मेरी कोठी में आग नहीं लगी है, क्योंकि लिखना आगे चालू उसका। तीसरी मरतबा वो भारतीय नौकर बिचारा चिल्ला के कहता है, सेठ मैं देख के आया वहां आपकी हवेली में कोठी में आग लग गई। जब तीसरी मर्तबा उस भारतीय नागरिक ने बिचारे ने जोर से कहा, तो अंग्रेज ने जो जवाब दिया वो जवाब सीने पर लिख करके ले जाइए, खुदा मुझे और आपको इस्लाम के अहकाम पर यकीन अता फरमाए। मुसलमानों लिख लीजिए उस अंग्रेज के इस जवाब को। जब तीसरी मर्तबा उस भारतीय नौकर ने कहा है तो वो अंग्रेज कहने लगा, मेरी कोठी को आग नहीं लग सकती, मेरी हवेली जल नहीं सकती। वो कहता है कि मैं मुसलमानों के इस्लाम के कानून के मुताबिक हर साल पाबंदी से ज़कात अदा करता हूं, मुझे यकीन है कि मेरी कोठी और हवेली को आग नहीं लग सकती। उस अंग्रेज के ये शब्द थे। वो बेचारा भारतीय नौकर जो इतनी उमंग के साथ गया था, मायूस होकर के वापिस आया बेहट, और पीलू पहुंच करके जो उसने देखा तो सब अंग्रेजों की हवेली जल गई थी, लेकिन उसका जो सेठ था जो हर साल इस्लामी कानून के मुताबिक ज़कात देता था, उसकी कोठी हवेली बीच में होने के बावजूद वो जली नहीं थी, सही और सलामत थी। मेरे मुसलमान भाइयों, एक अंग्रेज जिसको इस्लामी कानून पर यकीन हो और यकीन के साथ वो इस्लाम पर अमल करे, अल्लाह उसको दुनिया में ये बरकत अता फरमावे कि उसकी हवेली को आग नहीं लग सकती। आओ ए मुसलमानों, किस कानून के लिए तुम इधर उधर आवाजें दिए फिरते हो? अपने इस्लामी कानून, अपनी शरीयत, अपने दीन, अपने मजहब को मुकम्मल अपनी जिंदगी में लाओ, इंशाल्लाह किसी की मजाल नहीं होगी कि वो हमारे कानून को बदल सके। अगर हम अमल करने वाले बन गए, हम शरीयत मुतहरा को सीखने वाले बन गए, ये मजमे ईमानी बेदारी की सब बहुत बड़ी दलील है। अल्लाह ने ये ईमानी गैरत, ईमानी बेदारी अता फरमाई, हजार हाँ हजार मुबारकबाद के काबिल है। आज के इस जलसे का इनेकाद करने वाले तमाम उलमा और नौजवान और ठंडी में दूर दराज से आकर बैठने वाले मुसलमान भाई और बहन, मैं आपकी ईमानी गैरत को सलाम करता हूं। ये ईमानी गैरत, ये ईमानी हमीयत, शरीयत की हिफाजत का फिक्र इंशाअल्लाहुल अजीज अल्लाह की रजा का जरिया बनेगा, अल्लाह की खुशनुदी का जरिया बनेगा। हम शरीयत को अपनाने वाले बने, सुबह कयामत तक इंशाल्लाह इस मुल्क में हमारी शरीयत को कोई तब्दील नहीं कर सकता, कहो इंशाल्लाह। हमें यकीन है ये शरीयत कयामत तक के लिए अल्लाह ने भेजी है और कोई उसको किसी तरह रद्द बदल नहीं कर सकता। इनिल हुक्म इल्ला लिल्लाह, जमीन खुदा की, बंदे खुदा के, हुक्म चलेगा अल्लाह का, अल्लाह के हुक्म को कोई बदल नहीं सकता। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
जज़ाकुमुल्लाह अहसन अल-जज़ा। अल्लाह तबारक व तआला मुफ्ती साहब को जज़ाए खैर अता फरमावे, इनके इल्म, अमल और उम्र में बरकतें अता फरमावे। दोस्तों, वक्त बहुत आगे चल चुका है, अब मैं आखिर में हमारे हजरत मौलाना मुफ्ती रिजवान साहब तारापुरी दामत बरकातहुम को दावत पेश करता हूँ कि वह आवें और अपने मुख्तसर वक्त के अंदर हम सबको अपनी नसीहतों से मुस्तफीद फरमाएं।